नमस्कार, रेडियो कार्यक्रम साझा पहलमा तपाईँलाई हार्दिक स्वागत छ। म सुशीला श्रेष्ठ
अनि म अविनाश आचार्य।
कार्यक्रम साझा पहल महिला, लैङ्गिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति र सीमान्तकृत समुदायमा सूचनाको पहुँच पुर्याउने उद्देश्यले तयार पारिएको कार्यक्रम हो।
अहिले COVID-19 नियन्त्रणमा आएको जस्तो देखिएको छ, तर यसले महिला तथा सीमान्तकृत वर्गमा आर्थिक, सामाजिक तथा मानसिक रूपमा गहिरो प्रभाव छोडेर गएको छ।
कार्यक्रममा हामी लैङ्गिक समानता र सामाजिक समावेशीकरण जेसीको दृष्टिकोणबाट अब आउने कोभिड जस्ता महाव्याधि र विपदसँग सम्बन्धित प्रभावकारी तयारी, प्रतिक्रिया र पुनः प्राप्तिको बारेमा छलफल गर्नेछौँ।
लैङ्गिक समानता र सामाजिक समावेशीकरण दृष्टिकोण भन्नाले हामी यस कार्यक्रममा महिला, सीमान्तकृत वर्ग, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला, लैङ्गिक अल्पसंख्यक, विभिन्न प्रकारका हिंसाबाट प्रभावित भएका महिला तथा किशोरी, दीर्घरोगी, गर्भवती तथा सुत्केरीका सवालहरूलाई प्राथमिकता दिनेछौँ।
सँगै लैङ्गिक हिंसा तथा जातीय विभेद, मानव बेचबिखनबाट प्रभावित भएका व्यक्तिहरू, सामाजिक, आर्थिक तथा नागरिक अधिकारबाट वञ्चित भएका व्यक्तिहरूको भोगाई, उनीहरूका अपेक्षा, पुनरुत्थानका लागि सरकारवालाले के गर्न सक्छन्, विज्ञ संघको परामर्श, साथै सरकारका योजना, लक्षित वर्गको पहुँच र कार्यान्वयनको अवस्थाबारे खोजी गर्नेछौँ।
साथै कोभिडबारे फैलिएका अफवाहहरू, भ्रम र गलत जानकारीलाई सम्बोधन गर्दै विज्ञ संघको सवाल जवाफ पनि प्रस्तुत गर्नेछौँ र सबैको पहुँचमा आवश्यक सूचना पुर्याउने प्रयत्न गर्नेछौँ।
युएन ओमनको सहयोगमा ल्याक नेपाल र अकोऱ्यापको साझेदारीमा उत्पादन गरिएको रेडियो कार्यक्रम साझा पहल सिआइएन मार्फत सामुदायिक रेडियोबाट देशैभरि cinkhabar.com र मोबाइल एप सिआइएनमा पनि चाहेको बेला तपाईँ विश्वभरि नै सुन्न सक्नुहुन्छ। साथै सिआइएनको फेसबुक पेजमा गएर साङ्केतिक भाषामा हेर्न पनि सक्नुहुनेछ।
कार्यक्रम साझा पहलमा आज कोभिड महामारीमा महिला अधिकारकर्मीद्वारा गरिएका असल अभ्यासहरू, तिनले पारेको सकारात्मक प्रभाव, काम गर्दा देखिएका चुनौती, त्यसको समाधान, विपद जोखिम न्यूनीकरण योजना र प्रतिक्रियामा महिला मानव अधिकारकर्मीको भूमिकालाई कसरी बलियो बनाउन सक्छौँ, साथै भोलिका दिनमा के सिकाइ हुन सक्दछन् र आगामी दिनमा कस्तो खालको योजना बनाउनु पर्दछ भन्ने विषयमा छलफल गर्नेछौँ।
साथै यही अन्तर्गत आर्थिक रूपमा पुनः प्राप्तिका लागि आवश्यक सिप, स्रोत, साधन र आर्थिक समावेशीकरण सम्बन्धी सवाललाई पनि समेट्नेछौँ।
कार्यक्रम साझा पहलको 19 भागमा आज हामी कोभिडको महामारीमा महिला अधिकारकर्मीद्वारा गरिएका असल अभ्यासहरू, विपद प्रभावितका लागि उनीहरूले गरेको कामले पारेको सकारात्मक प्रभाव, साथै काम गर्दा देखिएका चुनौती र त्यसको समाधान, विपद जोखिम न्यूनीकरण योजना र प्रतिक्रियामा महिला मानव अधिकार कर्मीहरूको भूमिकालाई कसरी बलियो बनाउन सक्छौँ, साथै भोलिका दिनमा कोरोना महामारीका बेला गरिएको अभ्यासले के सिकाइ हुन सक्दछन् र आगामी दिनमा कस्तो खालको योजना बनाउनु पर्दछ।
कोभिडबाट जो प्रभावित भइरहेछन् उनीहरूलाई आफू चाहिँ निराश हुनु हुँदैन। कोभिड भनेको सामान्य हो, हामीले चाहिँ निराकरण गर्न अथवा यसबाट लड्नको लागि चाहिँ हामी आफै स्वयं लाग्नुपर्छ भनेर उहाँहरूलाई एउटा आत्मविश्वास दिलाउने कामहरू पनि हामीले गरेका थियौँ।
कोरोना महामारीका समयमा गैर सरकारी संस्थाले गरेका राम्रा कार्यहरू प्रभावितलाई कसरी सहयोग गर्यो, आगामी दिनमा विपद प्रतिकार्यको लागि गैर सरकारी संस्थाले कस्तो योजना बनाउँदैछन्, त्यसमा स्थानीय सरकारसँगको समन्वय र सहकार्य कसरी गरिँदैछ,
यो समयमा चाहिँ हिंसा नहोस् भन्ने उद्देश्यले चाहिँ हामीले भर्चुअल कार्यक्रम अथवा कोभिड रोकथाम सम्बन्धी हामी अभिमुखीकरण कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएका छौँ।
महामारी वा विपद प्रतिकार्यमा गैर सरकारी संस्थाबाट गरिने क्रियाकलापमा स्थानीय सरकारलाई कसरी जोड्ने, अहिलेसम्मको अभ्यास के छ, स्थानीय सरकारले उनीहरूलाई कसरी योजनामा समावेश गर्ने वा योजना बनाएका छन्।
बैठक बसेर, समितिको बैठक बसी र त्यसपछि हामी सङ्घ संस्थालाई कसरी गुहार्ने, उहाँहरूको राय विचार लिएर अनि कसरी गर्ने, चाँडै त्यसको बैठक बसेर कसरी अगाडि बढ्ने भन्ने कुरा राख्छु म।
साथै कोरोना महामारीका बारेमा फैलिएका अफवाहमा विज्ञको जवाफ सहितको विशेष श्रृङ्खला प्रस्तुत गर्नेछौँ।
महिला अधिकार कर्मीहरूको काम भनेको महिलाको हक अधिकारको बारेमा पैरवी गर्नु, उनीहरूको अधिकारको संरक्षण गर्नुका साथै हिंसामा परेका महिलालाई न्यायको ढोकासम्म पुर्याउनु हो। तर कोरोना महामारी वा अन्य विपदका बेला महिला अधिकार कर्मीको भूमिका यतिमा सीमित भएन।
कोरोना महामारीको रोकथाम तथा नियन्त्रण र प्रभावितहरूको दैनिकीलाई सहज बनाउन महिला अधिकार कर्मीहरू डटेर लागेको देखिन्छ। क्वारेन्टिनको व्यवस्थापन, राहत गतिविधिहरूमा उनीहरूको संलग्नता, पीड़ितहरूलाई मनोसामाजिक परामर्शदेखि प्रभावित र पीड़ितहरूलाई आवश्यकतामा आधारित सहयोग र कोरोनाबारे तथ्य जानकारी दिन महिला अधिकार कर्मी लागि परेका थिए।
कोरोना महामारी सुरु भएको झन्डै अढाई वर्ष भइसकेको छ। अहिले कोरोना भाइरसको बारेमा धेरैलाई धेरै कुरा अवगत भइसकेको छ, तर महामारीका सुरुमा यसको बारेमा तथ्यगत जानकारी कमै थियो। कोरोना संक्रमण भए मृत्यु भइहाल्छ भन्ने हल्लाका बीच यसको रोकथाम, नियन्त्रण र प्रभावितहरूको दैनिकीलाई सहज बनाउन महिला अधिकार कर्मीहरूले खेलेको भूमिका अतुलनीय रहेको छ। दिलबहादुर चौधरीको यो रिपोर्ट सुनौ।
नेपालमा कोरोनाको पहिलो संक्रमण पुष्टि भएसँगै सरकार यसको रोकथाम र नियन्त्रणको लागि जुट्यो। निषेधाज्ञादेखि कोरोनाबारे तथ्य जानकारी सम्प्रेषणमा तिनै तहका सरकार लागि पर्यो। यो अभियानलाई नजिकबाटै नियाल्नुभएका कैलाली टिकापु नगरपालिका वडा नम्बर एकका मानव अधिकार कर्मी दुर्गा तिमिलसेना आफू पनि महामारीको नियन्त्रण र राहत वितरणका क्रियाकलापमा होमिनुभयो।
कोभिड प्रभावितको लागि भनेर हामीले समुदायमा चाहिँ अब हामीले यो कोभिडबाट बस्नुपर्छ भन्ने अभियानहरू सञ्चालन गऱ्यौँ। अनि उहाँहरूलाई चाहिँ साबुन पानीले हात धुनुपर्छ, अनि सेफ रहनुपर्छ, मास्कहरू लगाउनु पर्छ भन्ने कुराहरू भयो। त्यसको साथसाथै जो चाहिँ कोभिडबाट जो प्रभावित भइरहेछन् उनीहरूलाई आफू चाहिँ निराश हुनु हुँदैन। कोभिड भनेको सामान्य हो, हामीले चाहिँ यसलाई चाहिँ निराकरण गर्न अथवा यसबाट लड्नको लागि चाहिँ हामी आफै स्वयं लाग्नुपर्छ भनेर उहाँहरूलाई एउटा आत्मविश्वास दिलाउने कामहरू पनि चाहिँ हामीले गरेका थियौँ सर त्यति बेला हामीले।
तर यसरी काम गर्दा चुनौतीहरू भने धेरै नै आए। संक्रमणको जोखिम एकातिर थियो भने आफ्ना कारणले घर परिवार र समुदाय नै संक्रमणको जोखिममा थिए। समुदाय स्तरबाट नै घरबाट बाहिर ननिस्कन तथा संक्रमितहरूको ओरपर नजान समेत चेतावनी दियो। तर कोरोना महामारीको कारणले भएको निषेधाज्ञाको कारण दैनिकी गुजार्न नसक्ने गरी समस्यामा परेका परिवारको लागि राहत वितरण र संक्रमणमा जुट्न उहाँलाई यसले रोकेन।
मास्कको प्रयोग चाहिँ हामीले नियमित रूपमा गर्नुपर्छ भन्ने कुराहरू, एकअर्काको सामाजिक दूरीको कुराहरूलाई त्यसलाई चाहिँ हामीले ध्यान दिनुपर्छ भन्दै अब हुन्छ नि। कोभिडमा प्रभावित भएको चाहिँ जो संक्रमित भएका छन् कोभिड भएकालाई चाहिँ हामीले आफ्नै घरमा भए पनि उहाँहरूलाई एकदम सेफसँग भए पनि माया ममता दिनुपर्छ, उनीहरूको हेरचाह गर्नुपर्छ, खानपिनमा ध्यान दिनुपर्छ भन्ने खालको हामीले उहाँहरूलाई चाहिँ त्यस्तो खालको काउन्सिलिङ गर्ने काम पनि गरेका
छौँ। कोरोना रोकथाम तथा न्यूनीकरणका लागि आइसोलेसन निर्माण, क्वारेन्टिन स्थल बनाउने, अस्थायी अस्पताल निर्माण गर्ने, कोरोना चेक जाँच तथा हेल्थ डेस्क निर्माणको कार्यहरू भए। तर कोरोना संक्रमित भए सामाजिक रूपमा बहिष्कार हुने डरले संक्रमणको लक्षण देखेको भए पनि चेक जाँच नगर्ने, घरमै बस्ने, घर बाहिर निस्किँदा मास्कको प्रयोग नगरिदिने लगायत कार्यले गर्दा सोचे जस्तो संक्रमण नियन्त्रण हुन सकेन। तर रोकथाम नियन्त्रण अभियानमा निरन्तर लागि परेको टिकापुरका अभियन्ता चन्द्रावटी शर्माले बताउनुभयो।
प्रत्येक टोलमा गएर प्रत्येक घरहरूमा गएर साबुन पानीले मिची मिची हात धुन सिकाउनु होला भनेर हामीलाई भन्नुभएको थियो। अनि हामी प्रत्येक घरमा गएर दुई तिनजनालाई बोलाउँदाखेरि मास्क पनि नलगाउने, नजिकमा आएर कुरा गर्न खोज्ने, अनि उहाँहरूले के भन्नु त हामी के अरे हात धुन त हामीले सिकिरहेको छौँ नि, हात धुन सिकाउनु पर्दैन, हामीलाई के अरे डिटोल साबुन सेनिटाइजर दिएको भए त झन् राम्रो हुने थियो नि भनेर भन्नुहुन्थ्यो।
कैलालीमा यस आर्थिक वर्षको पहिलो महिनामा अहिलेसम्म 17 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना महामारी पूर्ण रूपमा नियन्त्रणमा आइ नसकेको, अझै सतर्क रहन आवश्यक छ भने स्थानीय सरकारबाट रोकथामको लागि हुने अभियानमा स्थानीय महिला अधिकार कर्मीहरूलाई समेत सामेल गराउन सके अभियानलाई थप प्रभावकारी बनाउन सकिने उनीहरूको भनाइ छ। संक्रमितलाई लक्षित कार्यक्रम सञ्चालन भए पनि कार्यक्षेत्रमा रहेको व्यक्तिलाई जोखिम सुरक्षा व्यवस्था, जीवन बिमा प्रभावकारी कार्यान्वयन, सुरक्षा सामग्रीको उपलब्धता र आवश्यक थप स्वास्थ्य सुरक्षाको बारेमा जानकारी दिन आवश्यक रहेको अधिकार कर्मी अनिता चौधरीले बताउनुभयो।
गाउँपालिकाले नीतिगत नियम बनाएर त्यसमा पनि अघि बढ्नुपर्छ र जुन स्वास्थ्य सामग्रीहरू छन् स्वास्थ्य सामग्रीको पर्याप्त उपलब्धता हुन अति जरुरी छ।
अहिले ओमिक्रोनको BA.5 उपप्रजातिको भाइरस पुष्टि भइसकेकोले स्थानीय तह तथा केन्द्र सरकारले जनस्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ। यस्ता विपदको प्रतिकार गर्दा जेसीको अवधारणा अनुसार महिलाको अर्थपूर्ण सहभागितालाई जोड दिएको छ। तर स्थानीय सरकारले यस अवधारणालाई कार्यान्वयन गर्दै स्थानीय महिला अधिकार कर्मीहरूसँग सहकार्य गर्नुपर्ने निर्मला कडायतले बताउनुहुन्छ। दिलबहादुर चौधरी, सिएनटी का प्रोफेम कैलाली।
सर्लाहीमा रहेका महिला अधिकार कर्मीहरूले पनि महामारी नियन्त्रणमा लागि परेको बताएका छन्। कोरोना महामारीका समयमा संक्रमणबाट जोगिनु एउटा चुनौती थियो भने महामारीका कारण मानिसमा परेको डर, त्रास र भयलाई चिर्दै आत्मविश्वास बढाउन आवश्यक थियो। तर महामारीका समयमा आफू र समाजको सुरक्षाका लागि अग्रपन्थीमा खटिँदा संक्रमणको डरले पारिवारिक सम्बन्ध बिग्रेको, समाजको बहिष्कारमा परेको उनीहरूको अनुभव छ।
यस्ता समस्याको समाधानका लागि प्रभावकारी संचार नै बलियो उपाय रहेको उनीहरूको भनाइ छ। सीमित स्रोत र साधन, जनशक्तिका बीच महामारी नियन्त्रण गर्नु चुनौतीपूर्ण नै थियो, तर स्थानीय सरकारले विपद प्रतिकारको योजना तर्जुमा गर्दा महिला अधिकार कर्मीहरूको भूमिकालाई पनि स्पष्ट उल्लेख गर्न सके महामारी नियन्त्रण प्रभावकारी हुने उनीहरूको भनाइ छ। जनार्जन खत्रीको रिपोर्ट।
कोरोना महामारीका समयमा महिलामाथि हुने हिंसा बढेको विभिन्न तथ्याङ्कले देखाएको छ। महामारीका समयमा महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि विभिन्न अभियानमा जोडिनुभएका सर्लाही गोडैताका महिला अधिकार कर्मी रम्बा झासँग पनि महामारीका समयमा महिलाहरूमाथि झनै बढी हिंसा भएको अनुभव छ। तर कोरोना संक्रमण बढ्दा पनि आफूहरूले पीडितलाई न्याय दिलाउन लागि परेको उहाँ बताउनुहुन्छ।
घरेलु हिंसा, श्रीमान श्रीमती बीच झै झगडा, अनि यो हिंसा दुर्व्यवहार धेरै घटना घटिरहेछ। महिलालाई पनि, बाल बालिकालाई पनि धेरै घटना घटिरहेछ।
हिंसामा परेका महिलाहरूको न्यायका लागि महिला अधिकार कर्मीको सक्रियता कोरोना कालमा घटेन। हिंसा बढेसँगै सक्रियता झन बढेको महिला अधिकार कर्मी लक्ष्मी सिंह बताउनुहुन्छ।
महिलाहरू यति हिंसामा पढ्नु भएको छ कि अहिले तपाईँलाई सर्लाही जिल्लाको जुन हामीले रेकर्ड निकालेछौँ त्यसमा 100+ आत्महत्याको प्रयास चाहिँ, जसमा 60% महिला छन् र अर्को 60+ आत्महत्या भइसकेका छन्, जसमा 35% महिला मात्रै छन्।
विश्वमै पहिलो पल्ट फैलिएको कोरोना महामारीका कारण महिला अधिकार कर्मीहरूले थुप्रै झन्झट पनि खेप्नु पर्यो। बन्दाबन्दीका समयमा प्रहरी कार्यालयले गम्भीर प्रकृतिका बाहेक अधिकांश मुद्दा दर्ता गर्न मानेन, जसका कारण हिंसा पीडित महिलाको न्यायमा पहुँच पुर्याउन झनै चुनौती भएको महिला अधिकार कर्मी बनिता कार्कीको भनाइ छ। कोरोना महामारी आउँदा धेरै पालिकामा महामारीको रोकथाम, नियन्त्रण र जोखिम न्यूनीकरणको योजना बनिसकेको थिएन, तर अहिले महामारीको नियन्त्रण र यसको असर न्यूनीकरणका लागि पालिकाले योजना बनाई कार्यान्वयन समेत गरेको छ। ती योजना र कार्यक्रममा महिला अधिकार कर्मी संघको सहकार्यलाई कसरी जोडिएको छ? बागमती नगरपालिका सर्लाहीका उपप्रमुख लीला कुमारी मुक्तान।
हाम्रो पालिकाहरूमा चाहिँ त्यति धेरै केसहरू चाहिँ आएको हुँदैन जति अन्य ठाउँमा देख्छु म, होइन कि त म हुन ठाउँमा नआइपुगेको पनि हुन सक्छ कतिपय कुराहरू, होइन।
सीमित स्रोत साधन र जनशक्तिका बीच महामारी नियन्त्रण गर्नु चुनौतीपूर्ण नै थियो, तर स्थानीय सरकारले विपद प्रतिकारको योजना तर्जुमा गर्दा महिला अधिकार कर्मीहरूको भूमिकालाई पनि स्पष्ट उल्लेख गर्न सके महामारी नियन्त्रण अझ प्रभावकारी हुने महिला अधिकार कर्मीहरूको भनाइ छ। जनार्जन खत्री, सिआइएन, रेडियो एकता, सर्लाही।
तपाईँ यति बेला रेडियो कार्यक्रम साझा पहल सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशभरका विभिन्न सामुदायिक रेडियो र मोबाइल एप सिआइएन र सिआइएन खबर .com मार्फत सुन्दै हुनुहुन्छ।
तपाईँलाई पनि विपदका बेला आफूले भोगेका समस्याहरू सुनाउन मन छ या सरकारसँग आफ्नो अपेक्षा, प्रश्न, गुनासो वा जिज्ञासाहरू छन् भने हाम्रो फोन नम्बर 01-5260-646 फोन गरेर आफ्नो कुरा राख्न सक्नुहुनेछ।
कोरोना महामारीका बेला महिला अधिकार कर्मीहरूले महत्वपूर्ण भूमिका खेलेको स्पष्ट देख्न सकिन्छ भने महामारी नियन्त्रणमा सरकारसँगै गैर सरकारी संस्थाले पनि अपूरणीय योगदान गरेका छन्।
गैर सरकारी संस्थाहरूले आफ्ना अभियान नै यसैमा केन्द्रित गरेका थिए भने महामारी नियन्त्रण र यसको प्रभाव कम गर्न बजेट नै विनियोजन गरी काम गरेका थिए। मास्क, सेनिटाइजर वितरणका कार्यसँगै सरकारसँग सहकार्य गर्दै राहत वितरणमा समेत उनीहरूले जोड दिएका थिए।
महामारीका समयमा हिंसामा परेका महिलाहरूको उद्धार, उनीहरूलाई सुरक्षित आवासको व्यवस्थापन लगायत सरकारी तवरबाट निर्माण गरिने क्वारेन्टिन आइसोलेसन सेन्टरलाई लैंगिक समानता र सामाजिक समावेशीकरण जेसीको अवधारणा अनुसार निर्माण गर्न पैरवी गरेका थिए।
लहन नगरपालिकामा रहेको महिला पुनस्थापना केन्द्र लहनले कोरोना महामारीका समयमा गरेका राम्रा अभ्यासहरू प्रभावितलाई कसरी सहयोग गर्यो, आगामी दिनमा विपद प्रतिकारको लागि गैर सरकारी संस्थाले कस्तो योजना बनाउँदैछन्, त्यसमा स्थानीय सरकारसँगको समन्वय र सहकार्य कसरी गरिँदैछ भनेर साथी यमुना खनालले संस्थाका कार्यक्रम संयोजक शर्मिला निरौलासँग कुराकानी गर्नुभएको छ।
हामीले चाहिँ अब ओरेखले जहाँ विपद पर्छ, विपदको बेलामा चाहिँ विशेष गरी महिला, किशोरी र बालबालिकाहरू बढी जोखिममा हुने भएको भएर उनीहरूलाई लक्षित गरेर चाहिँ कार्यक्रम गर्छ होइन ओरेखले। अब हामीले सिराहाकै उसमा हेर्दाखेरि पनि बाढी आएको बेलामा चाहिँ जहाँ बाढी प्रभावित क्षेत्र हो त्यो ठाउँमा स्नेह केन्द्र राखेर त्यहाँनिर जो बच्चा पाउन लागेको महिलाहरू हुनुहुन्छ, 9 महिना पुगेको गर्भवतीहरू, सुत्केरी महिलाहरू, उहाँहरूलाई चाहिँ त्यहाँनिर राखेर सुत्केरी गराउनेदेखि लिएर काउन्सिलिङ गर्ने होइन, अनि त्यसपछि उहाँहरूलाई त्यहीँ राखेर अन्य सुविधाहरू पनि सेवाहरू दिने जस्तो खालको काम पनि भइरहेको छ, गरेका थियौँ। अनि त्यसपछि चाहिँ जो अलिकति प्रभावित क्षेत्र हो त्यो ठाउँमा चाहिँ उहाँहरूको लागि आवश्यक पर्ने, तत्काल आवश्यक पर्ने खाद्यान्नहरू वितरण गर्ने, कपडाहरू वितरण गर्ने त्यो काम पनि गऱ्यौँ। हामी अहिले पछिल्लो समय चाहिँ कोभिडले एकदमै धेरै असर पारेको थियो होइन, त्यो बेलामा पनि हामीले चाहिँ जो प्रभावित व्यक्तिहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ फोनबाटै पनि हामीले मनोविमर्श सेवा एकदमै धेरै चाहिँ दिएका थियौँ होइन, मनोविमर्श सेवा। अनि त्यसपछि मान्छेलाई बाहिर निस्केर हिँड्न पनि गाह्रो थियो र गर्भवती सुत्केरी महिलाहरू घरमै सुत्केरी हुनुपर्ने अवस्थाहरू पनि थियो। त्यो बेलामा चाहिँ हामीले मोबाइल हेल्थ क्याम्प भनेर घर घरमै गएर जो हामीसँग स्वास्थ्य कर्मी पनि हुनुहुन्छ घर घरमै गएर चाहिँ उहाँहरूको लागि सेवा दिएका थियौँ। जहाँ अलिकति पछाडि पारिएको समुदाय छ त्यो ठाउँमा पनि त्यसरी चाहिँ गरेका छौँ हामी, त्यसरी चाहिँ हामीले आफ्नो कामलाई चाहिँ निरन्तरता दिएका छौँ। र अब गर्भवती महिलाहरू हुनुहुन्छ उहाँहरूलाई घरमा बस्ने अवस्था छैन, खानेकुरा छैन होइन, जो सुत्केरी महिला हुनुहुन्छ उहाँलाई पनि अब घरमा विधान भएपछि त बस्ने ठाउँ हुँदैन नि, त्यस्तो बेलामा चाहिँ अझ जोखिमहरू हुने भएको भएर उहाँहरूलाई हामीले त्यहाँको स्थानीय तहसँग सहकार्य गरेर त्यहाँको अरू सरकार राख्ने निकायहरूसँग सहकार्य गरेर चाहिँ स्नेह केन्द्र भनेर उहाँहरूलाई त्यहीँ ल्याएर राख्ने होइन, खाने बस्नेदेखि लिएर अनि काउन्सिलिङ गर्ने, स्वास्थ्य सेवा सबै कुरा नै हामीले त्यहीँबाट चाहिँ उहाँहरूलाई सेवा प्रदान गरेका थियौँ। कतिजना त त्यही सेल्टरमा आएर सुत्केरी पनि हुनुभएको छ, त्यही स्नेह केन्द्रमै बस्दाखेरि पनि बच्चाहरू पनि जन्मिएका छन् होइन, त्यसरी चाहिँ सेवा दिएका छौँ। र अब अन्य किशोरीहरू विशेष गरेर बालबालिका र किशोरीहरूमाथि चाहिँ विभिन्न खाले दुर्व्यवहारहरू हुने, लडा सफाई गर्न सजिलो हुने भएको भएर उनीहरूलाई चाहिँ लक्षित गरेर चाहिँ हामीले विभिन्न खालको शिक्षामूलक कार्यक्रमहरू, उनीहरूलाई काउन्सिलिङ अनि के अरे चेतनामूलक कार्यक्रमहरू हामीले गरेका थियौँ।
कोभिडबाट पाठ पनि सिकौँ होइन, कस्तो कस्तो जोखिमहरू आउँदो रहेछ र कस्ता समस्याहरू समुदायमा देखिँदो रहेछ भन्ने कुरा एउटा हामीलाई लेसन लर्न पनि भइसकेको अवस्था छ। अन्य विपद पनि हामीले पटक पटक भोगिरहेका छौँ, यस्तो सन्दर्भमा संस्थाले आगामी दिनमा कस्ता योजना बनाएको छ?
अब यो कोभिडकै बेलामा पनि होइन कति धेरै विशेष गरेर महिलाहरूलाई नै बढी जोखिम भनौँ न हिंसा पनि बढी भएको चाहिँ हामीसँग तथ्याङ्कहरू पनि छ होइन। अप्ठ्यारो परेको बेलामा चाहिँ हामी यति छिटै जुट्छौँ क्या होइन, हामीसँग त्यो खालको अब सायद इच्छा शक्ति भएर पनि होला, जुन खालको परिस्थिति पर्छ त्यसलाई चाहिँ हामीले तत्काल चाहिँ त्यहाँनिर के खालको सेवा दिनुपर्छ, मान्छे आत्तिराखेको हुन्छ होइन, तलिराखेको हुन्छ, हामीसँग एकदमै धेरै नै के अरे मनोविमर्शकर्ताहरू छौँ होइन हामी ओरेकभित्र, त्यसले गर्दाखेरि चाहिँ सबैभन्दा पहिलो काम भनेको चाहिँ उनीहरूलाई सुनिदिनु होइन, उनीहरूको कुरा बुझिदिनु, उनीहरूसँग तिनीहरू एक्लै छैनौँ, हामी साथमा छौँ भन्ने त्यो आभास दिलाउनु चाहिँ ठुलो कुरा हुँदो रहेछ होइन, त्यो चाहिँ हामी तुरन्तै नै गरिहाल्छौँ। त्यसपछि अरू चाहिँ त्यहाँ के आवश्यकता छ, आवश्यकताको आधारमा त्यहाँनिर चाहिँ अरूसँग समन्वय गरेर त्यहाँ अरू सहयोग गर्ने काम चाहिँ त्यो पछि गर्छौँ हामीले।
को कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य शिविर सञ्चालन, स्वास्थ्य उपकरण वितरण लगायत प्रभावितहरूको आर्थिक रूपमा पुनः प्राप्तिका लागि समेत गैर सरकारी संस्था लागि परिरहेका छन्।
मकवानपुरको ग्रामीण महिला सेवा केन्द्रले महामारीका समयमा कसरी काम गर्यो? साथी सम्झना श्रेष्ठले केन्द्रका अध्यक्ष उर्मिला कार्कीसँग कुराकानी गर्नुभएको छ।
विशेष गरी चाहिँ हामीले मास्क वितरण कार्यक्रमहरू गर्यौँ र यसलाई चाहिँ हामीले एक त हामीले एउटा यो प्लान इन्टरनेसनलसँगको सहयोगमा हामीले सिड एन्ड डिसाइड प्रोग्राम अन्तर्गत युवाहरूको सञ्जाल छ। यो सञ्जाल मार्फत चाहिँ हामी विभिन्न आफ्नो समुदायमा चाहिँ मास्क वितरण र सेनिटाइजर वितरण गर्यौँ। जिल्लामा भन्नु पर्दाखेरि हामीले यो मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको जुन सञ्जाल हाम्रो संस्थागत रूपमा रहेको छ त्योसँग मिलेर हामीले यो महिला बालबालिका एवं ज्येष्ठ नागरिक केन्द्रलाई पनि हामीले स्वास्थ्य सामग्री हस्तान्तरण पनि गर्यौँ। विशेष गरी चाहिँ यो बाल विवाह होइन र त्यसपछि अब लैङ्गिक हिंसा अनि हजुरले अब अपाङ्गता भएको होइन व्यक्तिहरू र उहाँहरूलाई चाहिँ विशेष गरी टार्गेट र हाम्रो चाहिँ यसो समुदायमा चाहिँ हाम्रो कार्यक्रम गर्दा सहजकर्ताहरू हुनुहुन्छ होइन भर्चुअल कार्यक्रमहरू राखेर हामीले हरेक यो सचेतना कार्यक्रमहरू चाहिँ बाल विवाह रोक्नको लागि होइन कुनै समुदायसँग यो समयमा चाहिँ हिंसा नहोस् भन्ने उद्देश्यले चाहिँ हामीले भर्चुअल कार्यक्रम अथवा कोभिड रोकथाम सम्बन्धी हामी अभिमुखीकरण कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएका छौँ।
अब आगामी दिनमा पनि कोभिड जस्ता महामारी जन्य विपदको प्रतिकार्य गर्नका लागि के कस्ता योजना बनाउँदै हुनुहुन्छ?
हामीले एक त विगतका सिकाइहरू चाहिँ एकदमै महत्त्वपूर्ण रहेको छ। ती सिकाइहरूलाई लिएर चाहिँ आगामी दिनहरूमा एक त हामीले सुरुमा चाहिँ के हुनुपर्ने रहेछ भन्दाखेरि पहिला हामी आफू भौतिक दूरी कायम गरेर पनि कुनै पनि काम गर्नुपर्ने रहेछ होइन र सँगसँगै एउटा सरसफाइलाई चाहिँ हामीले एकदमै एउटा अभियानको रूपमा होइन अगाडि बढाउनको लागि हाम्रो संस्थाले चाहिँ अब योजना नै भनौँ अथवा संस्थागत रूपमा यो आइसके पछाडि हामीले जुन विगतको सिकाइलाई चाहिँ अझै कार्यान्वयन गर्नको लागि अलि बलियो बनाएर अझ हामी चाहिँ अगाडि बढाउने चाहिँ कोसिसमा छौँ।
महामारी वा विपद प्रतिकार्यमा गैर सरकारी संस्थाबाट गरिने क्रियाकलापमा स्थानीय सरकारलाई कसरी जोड्ने? अहिलेसम्मको अभ्यास के छ? स्थानीय सरकारले उनीहरूलाई कसरी योजनामा समावेश गर्ने वा योजना बनाएका छन् भनेर साथी निशु जोशीले नेपालगंज उपमहानगरपालिकाको वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक एवं वडा नम्बर 6 अध्यक्ष समीर प्रताप सिंहसँग कुराकानी गर्नुभएको छ।
विपद व्यवस्थापन सम्बन्धी जुन नीति नियम कानुन छ र अर्को कुरा के छ भने जुन सङ्घ संस्था जस्ता कुनै पनि सङ्घ संस्थाहरू आएर हामीलाई ल सर अब हामीले यसरी यो गर्नु पर्यो व्यवस्था विपद व्यवस्थापन यो कुरा ल्याउनु पर्यो र कसरी गर्नु पर्यो भनेपछि त्यो कुरालाई हामी पनि अध्ययनरत गरेर हामीले त्यसलाई हातेमालो गर्नेछौँ र उहाँहरूसँग सङ्घ संस्थासँग हातेमालो गरेर नै हामी अगाडि बढ्नेछौँ।
ती सङ्घ संस्थाहरूलाई स्थानीय सरकारसँग जोड्नलाई यहाँहरूले केही त्यस्तो कार्ययोजना बनाउनु भएको छ, केही पहल चाल्नु भएको छ अहिलेसम्म?
अहिलेसम्म त कुनै पहल चालेको छैन। अब चाहिँ अब नयाँ अब भर्खरमा पनि नयाँ निर्वाचित भएर त्यसपछि आइसकेपछि त्यो व्यवस्थापन समितिको संयोजक भइसकेपछि अब बैठक बसेर आउने सङ्घ संस्थालाई कसरी हाम्रो नगरपालिकालाई मोटिभेट गर्ने र त्यो सम्बन्धी कसरी काम गराउने, उहाँहरूले हामीलाई कसरी सहयोग गर्ने, हामीले उहाँलाई कसरी सहयोग गर्ने भनेर त्यो विषयमा छलफल गरेर हामी त्यो कार्ययोजना बनाउँछौँ।
भनेपछि यहाँहरू संस्थासँग समन्वय गरेर अगाडि बढ्न तयार हुनुहुन्छ?
म त्यसको लागि चाहिँ म सङ्घ संस्थासँग समन्वय गरेर अगाडि बढ्न चाहन्छु। जस्तै रेड क्रसहरू जस्तो छ, यस्तो संस्थाहरू छन् जुन त्यसको साथ लिएर हिँड्नेछु म।
अहिलेसम्म कस्तो कस्तो संस्थासँग समन्वय भइरहेछ?
मैले जानकारी अनुसार मलाई गेरुवा, एसएनबी नेपाल, जिआइजेडहरू जस्तो सङ्घ संस्थासँग भएको छ र रेड क्रसले पनि त्यसमा साथ दिइराखेको छ। विपद व्यवस्थापन भनेको हाम्रो रेड क्रस सबभन्दा ठुलो संस्था होइन, रेड क्रस संस्थाले हामीलाई कामको दिइराखेको हुनाले हामीले त्यसलाई काम अग्रता दिनेछौँ।
ती संस्थाहरूले स्थानीय सरकारबाट विपद व्यवस्थापनका लागि कस्तो खालको सहयोगको अपेक्षा गरिरहेका छन्?
उहाँहरूले जस्तो अब यही तातो हावाको सम्बन्धमा पनि जुन अस्ति भर्खर हामीले गोष्ठी भयो उहाँहरूले पनि अब यो तातो हावालाई हामीले सरकारले वार्ड अनि नगरपालिकाले कसरी यसलाई मान्छे जनताप्रति आग्रह कसरी सूचना प्रवाह गर्ने भनेर उहाँहरूले दिनुभएको छ, कसरी जनचेतना दिलाउने, जस्तो अब उहाँले अब जस्तो के अरे घर घरमा के अरे माइकिङ गर्ने कि तातो हावा यसरी नहिड्नुहोस्, तिन दिउँसो नहिँडेर दिउँ राति साँझ बिहान हिँड्नुहोस् भनेर, काम परेपछि मात्रै हिँड्नुहोस् भनेर जुन उहाँले एउटा सूचना प्रवाह गर्नुभएको छ, र उहाँले एउटा सात छ सातवटा बुँदा पनि कसरी घरलाई उगराउने, कसरी तातो हावा नहुने तरिकाले बनाउने भनेर जुन दिनुभएको छ, त्यसलाई चाहिँ हामीले अब नेपालगञ्ज त्यसै पनि तातो ठाउँ हो, तै पनि अझ हटेस्ट भएको हुनाले चाहिँ यहाँ अब त्यसलाई चाहिँ अलिकति प्रकोपको रूपले हेरिराखेको छौँ हामीले।
विपद परेपछि मात्रै यहाँहरूले त्यसको मात्रै योजना बनाउनुहुन्छ अथवा तत्कालीन योजना मात्रै बनाउनुहुन्छ कि दीर्घकालीन रूपमा त्यो समस्या समाधान होस् भनेर दीर्घकालीन महामारीलाई सम्झेर पनि योजना बनाइरहनु भएको छ?
सङ्घ संस्थासँग अब हामीले कोर्डिनेसन गऱ्यो भने, हामीले साँच्चैमालो गर्न खोज्यो भने चाहिँ हामीले दीर्घकालीन योजना नै बनाउने। त नेपालमा चाहिँ जज भइपरि आएपछि मात्रै योजना बन्छ र त्यो तत्काल काम गरिन्छ, त्यसलाई चाहिँ त्योभन्दा राम्रो हामीले फर्दर नै स्टडी गरेर त्यसलाई चाहिँ हामीले पहिल्यै यसलाई कसरी सुझाउन सकिन्छ भनेर यो विषयमा हामीले छलफल गरेर यसलाई चाहिँ हामीले एउटा योजना बनाएर राखेपछि हामीलाई भोलि त्यस्तो पर्न आएको खण्डमा हामीले गर्न सक्छौँ। जस्तो अहिले हाम्रो नेपालमै हजुरको विश्वमै कोभिड आयो, कोभिडको कसैले परिकल्पना गरेको थिएन र हामीले तत्काल कतिपय ठाउँमा हामीले सरकारले पनि बजेट खर्च गर्नु पऱ्यो, त्यसले त्यस्तै कारण यही प्रकोपहरू आउँछ भन्ने सोचले अब हामीले चाहिँ नयाँ प्रविधि र नयाँ तौर तरिकाले हामीले पहिले नै एउटा योजना बनाएर नै काम गर्नुपर्छ भन्ने जस्तो लाग्छ मलाई।
यहाँहरूको समिति भर्खरै बनेको छ, काम गर्न सुरु गरिसक्नुभयो, योजना बनाउन सुरु गरिसक्नुभयो?
अब अहिले भर्खर अस्ति हाम्रो पहिलो बैठक बस्यौँ, बजेटको लागि माग गऱ्यौँ, तर अब त्यसपछिको बैठक बस्न पाइएको छैन। त्यसपछि हामी बैठक बसेर समितिको बैठक बसी र त्यसपछि हामी सङ्घ संस्थालाई कसरी गुहार्ने, उहाँहरूको राय विचार लिएर अनि कसरी गर्ने, तमाम प्रकोप छन्। जस्तो अब हाम्रो नेपालमा अब धेरै चिजहरू झाडा पखालाले पनि मरेको छ, त्यस्तो पनि एउटा प्रकोपै हो। भोलि अब जस्तो कोभिड पनि अब नफर्केला भन्ने छैन, चौथो लहर चल्यो भन्ने हल्ला सुनेको छु मैले पनि। त्यसले गर्दा अब यसलाई न्यूनीकरण कसरी गर्ने भनेर पहिल्यैदेखि नै अब हामीले एउटा स्ट्राटेजी नबनाएसम्म हामीले कुनै पनि काम गर्न गाह्रो हुन्छ, र त्यसलाई हामीले अब चाँडै नै त्यसको बैठक बसेर कसरी अगाडि बढ्ने भन्ने कुरा राख्छु म।
यो सँगै अब हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ। आजको कार्यक्रम साझा पहलमा हामीले कोभिड महामारीमा महिला अधिकारकर्मीद्वारा गरिएका असल अभ्यासहरू, तिनले पारेको सकारात्मक प्रभाव, काम गर्दा देखिएका चुनौती, त्यसको समाधान, विपद जोखिम न्यूनीकरण योजना र प्रतिकार्यमा महिला मानव अधिकार कर्मीको भूमिकालाई कसरी बलियो बनाउन सक्छौ, साथै भोलिका दिनमा के सिकाइ हुन सक्दछन् र आगामी दिनमा कस्तो खालको योजना बनाउनु पर्दछ भन्ने विषयमा छलफल गर्यौं।
कोरोना महामारी वा विपद जोखिम न्यूनीकरणमा स्थानीय महिला अधिकार कर्मी र विभिन्न सङ्घ संस्थाहरूले पनि अग्रणी भूमिका खेलिरहेका छन्। स्थानीय सरकारले उनीहरूसँग पनि समन्वय गरी एक अर्काको साझेदारीमा विपद प्रतिकारको योजना बनाई कार्यान्वयन गरेको खण्डमा अझ प्रभावकारी हुने देखिन्छ।
कार्यक्रम साझा पहलको आजको अङ्कबाट भने बिदा लिने समय भएको छ।
तपाईँलाई तपाईँको पालिका वा सरोकारवालासँग केही सोध्न, भन्न, जान्न, बुझ्न अथवा समस्या सुनाउन मन छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। केही प्रश्न, प्रतिक्रिया र टिप्पणी छन् भने हाम्रो टेलिफोन नम्बर 01-5260646 फोन गरेर दिइएको निर्देशन अनुसार रेकर्ड गराउन सक्नुहुनेछ।
आजका लागि प्राविधिक साथी सुभाष पन्तलाई धन्यवाद, साथै कार्यक्रमलाई साङ्केतिक भाषामा अनुवाद गर्ने साथी उमा पौडेललाई पनि धन्यवाद दिँदै अहिलेको रेडियो कार्यक्रम साझा पहलबाट म सुशीला श्रेष्ठ
अनि म अविनाश आचार्य पनि बिदा भएँ।
नमस्कार।